السلام علیکم، یہ پارٹ نمبر 1 ہے. آج ہم آپ کے لیے کتاب ریکارڈ کر رہے ہیں، جاسوسی دنیا، جلد نمبر 26، ناول نمبر 80، سینکڑوں ہم شکل، جس کے مصنف ہیں ابن صفی. تو یہ کتاب آپ کے لیے کرتبہ ایڈیو لائبریری کی جانب سے پیش کی جا رہی ہے. دیگر معلومات کے لیے آپ رابطہ کر سکتے ہیں ہمارے اس نمبر پر 03212138225، یا ہماری ویب سائٹ وزٹ کر سکتے ہیں www.kartaba.org. تو آئیے سنتے ہیں پارٹ نمبر 1. پیشرس، ہر ماہ پیشرس کا چرگہ گرا گزرنے لگا، مگر ہونا تو چاہیے کچھ نہ کچھ. کسی کتاب کے متعلق مصنف کا کچھ لکھنا لغوبات ہے، کیونکہ وہ تو پہلے ہی سب سے کچھ لکھ چکا ہوتا ہے. پھر اس لکھے پر مزید کچھ کہنا اس صورت میں جائز ہو سکتا ہے جب کسی دوسرے کے کندھے پہ رکھ کر بندوق کا داغنا خیال ہو. یعنی یہ پیشدان، یعنی ابن صفی پیشرس کے لیے دوسرا نام اختیار کرے اور کتاب کے متعلق اپنے ہی قلم سے زمین آسمان کے کلابے ملا کر رکھ دے. آخر میں نعرہ لگائے عظیم ابن صفی زندہ باد، اور اس کے نیچے فقط تفصیل حسین ایم اے ڈی لٹ برگم خود لکھ کر بھاگ کھڑا ہو. بعد میں آپ کا بھگتہ کیجیے. کہتے ہیں پھر کہ ابن صفی واقعی عظیم ہوتا ہے، اس لیے اب اسے ابن صفی کے بجائے عظیم الدین، عظیم اللہ یا عظیم ڈی فارم جیسے کوئی نام اختیار کرنا چاہیے. اچھا چلیے، میں اس بار پیشرس میں اپنے نام آئے ہوئے ایک خط کا جائزہ لے ڈالوں. ایک صاحب اعتراض میں ہیں کہ ابن صفی صاحب، آپ کی کتابوں میں سراغ رسی کم اور بکواس زیادہ ہوتی ہے. آپ فن کا خیال نہیں رکھتے، اصل موضوع سے ہٹ کر یا تو مزایا ٹھوسنے کی کوشش کرتے ہیں یا معاشرے کی اصلاح کرنے بیٹھ جاتے ہیں. آپ صرف جاسوسی ناول لکھے خالص فنی نقطۂ نظر سے. ان صاحب کے پورے خط کے مضمون سے میں نے اندازہ لگایا کہ فن سراغ نویسی پر بحث کرتے وقت لازمی طور پر ان کے ذہن میں انگریزی کے جاسوسی ناول تھے، لیکن میں ان سے صرف اتنا پوچھنا چاہتا ہوں کہ آج کل اردو میں انگریزی جاسوسی ناولوں کے ترجمے ردی کے بھاؤ کیوں بکتے ہیں؟ کوئی شبلرز اب ترجمے چھاپنے کی ہمت کیوں نہیں کرتا؟ ظاہر ہے کہ ترجمے عموماً بہترین اور نامشہور مصنف ہی کی پیش کیے جاتے ہیں، لیکن اردو میں ان کا حشر دیکھ لیجئے. ہر قوم کا مزاج جدا گانا ہوتا ہے، ضروری نہیں کہ ہم بھی وہی پسند کریں جو دوسری قومیں پسند کرتی ہیں. اور پھر بھی فن برائے فن کا کاہل بھی نہیں. انگریزی کی جاسوسی ادب میں جیسے آپ خالص فن کا آئینہ دار سمجھتے ہیں، بعض چیزیں معاشرے کے لیے تباہ کن میں مبتلا ہیں. مثلا ہیرو پرستی کے جوش میں جراثیم پیشہ افراد کی طرفداری. یہاں مثال کے لیے انگریزی کی صرف دو مشہور کرداروں کا تذکرہ کروں گا جو اردو میں بھی لکھنوئی پاجامہ پہن کر مقبول ہونے کی کوشش کر رہے ہیں. یہ کردار سائمن ٹیمپلسنٹ اور آرسین لوپن کے ایسے قانون شکن کردار ہیں جو صحیح مجرم ہونے کے باوجود بھی قانون کی زرد پر نہیں آتے اور پڑھنے والے پولیس کی بے بسی سے لطف اندوز ہوتے ہیں. صحافی مضفین کا انداز تحریر ایسا ہوتا ہے کہ جیسے وہ خود ہی پولیس کو وقار خاک میں ملانے کی کوشش کر رہے ہوں. بہرحال مجموعی تاثر یہ ہوتا ہے کہ قانون اور قانون کے محافظ کاری کے لیے محصہ بن کر رہ جاتے ہیں. مجھ سے اس کی توقع نہ رکھیے. میرے شروع سے اب تک ناول دیکھ لیجئے، آپ کو قانون کے احترام ہی ترغیب نظر آئے گی. میرے پڑھنے والوں کی ہمدردیاں قانون اور قانون کی تحفظ کے لیے ہوتی ہیں. اور پھر انگریزی والوں کے فیوری کیوں کروں؟ میں نے اپنے لیے الگ راہیں نکالی ہیں. میرے زیادہ پڑھنے والے مجھے پسند کرتے ہیں، بس اتنا ہی کافی ہے میرے لیے. یہ ضرور ہے کہ میں نے انگریزی ہی سے سیکھا ہے، لیکن انگریز تو نہیں ہوں، پاکستانی ہوں. بعض خطوط میں ایک شکایت اور بھی اکثر نظر آ جاتی ہے، وہ یہ کہ اب میرے ناولوں میں پچھلا سا زور باقی نہیں رہا. ان خطوط کا تجزیہ کرنے پر جو نتیجہ میں نے اخذ کیا ہے وہ اس کے علاوہ اور کچھ نہیں ہے کہ پڑھنے والوں کو اب میری کہانیاں میں دھول دھپا برائے نام ملتا ہے۔ اس سلسلے میں گزارش ہے کہ پچھلے ایک سال سے دارستہ طور پر دھول دھپے سے گریز کر رہا ہوں، کوشش ہے کہ آپ کا دھول دھپا پسند والا رجحان ختم ہو جائے اور آپ صرف کہانی کی دلچسپی سے لطف اندوز ہونا سیکھیں۔ جس طرح دھول دھپا بجائے خود ایک بری چیز ہے، اسی طرح اس سے لطف اندوز ہونا بھی ایک ایسی ہی خواہش ہے جس کا ختم ہونا بھی انسانیت کی سربلندی کا باعث بن سکتا ہے۔ ویسے یہ تو آپ جانتے ہی ہیں کہ خواہش ایک حیوانی جبلت سے تعلق رکھتی ہے جس کی تہذیب آج تک نہیں ہو سکی۔ میں نے بہت ہی سنجیدہ آدمیوں کو بھی جھگڑے کی آوازوں میں لپکتے دیکھا ہے اور معاملے آگے نہ بڑھتے دیکھ کر ان کی آنکھوں میں مایوسی ہی پڑی ہے۔ دھول دھپا پسندی فطری چیز ہے، لیکن اس حیوانی جبلت کی تہذیب ہی ہونی ہی چاہیے اور ہم سب کو مل کر اس کے لیے کام کرنا ہے۔ سیکرٹری کی تلاش۔ یہ خیال قاسم کے ذہن میں بری طرح چڑھ پکڑ گیا تھا۔ ہر آدمی کو ایک لیڈی سیکرٹری ضروری رکھنی چاہیے۔ ہر مشکل پر آ پڑی تھی، رکھتا کہاں؟ آج کل اس کے والد عاصم صاحب اسے بڑی پابندیوں میں رکھتے تھے اور دیکھ بھال کے فرائض تو اسی کی بیوی کے سپرد پہلے ہی سے تھے۔ وہ اس پر کڑی نظر رکھتے تھے اور قاسم کی اس قدر پن پر بے حد تاؤ آتا تھا، لیکن دم بخود رہنے کے علاوہ اور کوئی چارہ نہیں تھا، کیونکہ اپنے باپ کے غصے کے تصور سے ہی اس کی روح فنا ہوتی تھی۔ بیوی کا منہ اسے دیکھنا ہی پڑتا تھا، کہیں پیشانی پر شکن تو نہیں ہے۔ وہ دراصل اس کے باپ سے اس کی شکایتیں کرتی رہتی تھی اور کبھی کبھی ان شکایتوں جھگڑوں میں سچ مچ قاسم کی ٹانگ الجھ جاتی تھی۔ عاصم صاحب بڑے صحیح لیکن قاسم ہی کے باپ تھے۔ اب بڑھاپے نے ان کا عزم قدرے کم کر دیا تھا، لیکن پھر بھی ان کا سامنا ہوتے ہی قاسم محسوس کرنے لگا تھا کہ اسے ابھی بھی کسی بات پر خفا ہوں گے اور اس کے ہاتھ پاؤں توڑ کر رکھ دیں گے۔ بیوی بھی جانتی تھی کہ قاسم بس انہی کے حوالے اسے کے کنٹرول میں رہ سکتا ہے، لہٰذا اٹھتے بیٹھتے اسے دہلاتی رہتی تھی۔ قاسم سہما رہتا تھا، لیکن کبھی کبھی ذہنی روح بھیگ جاتی تھی اور سوچنے لگتا تھا کہ یہ باشد بھر کی منجی سی عورت خامخواہ اس کی چھاتی پر سوار ہے، اور پھر وہ کوئی ایسی اٹھ پٹانگ حرکت کر بیٹھتا کہ پوری کوٹھی میں بھونچال آ جاتا۔ لیکن شکست بہرحال اسی کی ہوتی، جہاں اس کی بیوی فون کی طرف جھپٹتی بس ہوش آ گیا، گڑبڑاتا ہوا تھوڑا اس کے اور فون کے درمیان حائل ہو جاتا۔ مگر لیڈی سیکرٹری والا مسئلہ کیسے حل ہو سکتا ہے؟ سالی ہرگز نہ مانے گی، قاسم سوچتا گھنٹوں سوچتا ہی رہ جاتا۔ قصہ حقیقتا یہ تھا کہ ناتوا کے کیس والی زیبہ جیل میں تھی اور قاسم کئی بار اس کی ضمانت کی کوشش کر چکا تھا، لیکن اسے ناکامی ہی ہوئی تھی۔ وہ چونکہ ملک دشمن سرگرمیوں کے الزام میں گرفتار کی گئی تھی، اس لیے اس کی رہائی کا تو سوال ہی پیدا نہیں ہوتا، لیکن قاسم کو کون سمجھاتا؟ بہرحال جب کرنل فریدی نے اسے ڈانٹ چلائی تو اس نے زیبا کا خیال ترک کر دیا، لیکن لیڈی سیکرٹری کا خیال بستور اس کے ذہن میں ہی تھا۔ نیم تاریخی گوشوں میں مصرف رہا، وہ سمجھتا تھا کہ ہمدرانہ انداز میں باس کے سر پر ہاتھ پھیرنے بھی لیڈی سیکرٹری کے فرائض میں داخل ہوتا ہے۔ زیبا نے اسے کچھ اسی طرح ٹریٹ کیا تھا کہ اسے ممتا اور مویت دونوں کا مزہ آ گیا، اور یہی ذہنی لذت اس کے لیے بالکل نئی چیز تھی۔ ماں بچپن میں ہی مر گئی تھی، بیوی ملی تو وہ بے جوڑ جو اس سے دور ہی دور رہتی تھی، اور یہ بھی چاہتی تھی کہ وہ اس کے کنٹرول میں رہے۔ لہذا زیبا کا برتاؤ اسے ایک ایسی ذہنی زندگی میں لے گیا تھا جو اس کے لیے بالکل نئی، انوکھی اور لذت انگیز تھی۔ بس پھر وہ یہی سمجھنے لگا تھا کہ اب وہ کسی لیڈی سیکرٹری کے بغیر نہیں زندہ نہیں رہ سکے گا۔ لہذا آج کھانے کی بیس پر ایک طرف تو بکرے کی مسلم ران دھڑتا جا رہا تھا، اور دوسری طرف ذہنی طور پر اپنی بیوی کی ساتھ پشتوں کو بھی تکا بوٹی بنا کر کھا رہا تھا۔ ذہنی اجان دانتوں کے افعال سے اہم ہو گیا تھا، یعنی وہ کسی غصے میں بھرے ہوئے شیر کی طرح بکرے کی ران پر پلا اور پڑا تھا، طرح طرح کے منہ بنا رہا تھا۔ کبھی آنکھیں پھیلتی اور کبھی سکڑ جاتی، بھویں آڑی تھرچی ہو جاتی، کبھی ناک پہ شکنیں آ جاتی اور کبھی پیشانی پر۔ اچانک اس کی بیوی کو ہنس پڑی۔ وہ دیر سے ہنسی ضبط کیے ہوئے نوالہ چبا رہی تھی، لیکن اب اس قاسم کے ہولیے اتنا معنی خیز ہو گیا تھا کہ سینے پہ دیر سے چکرانے والا کیکا آزاد ہو گیا۔ کیوں قاسم کی آنکھیں نکل پڑیں۔ ران کو دانتوں سے چھٹکارا ملا اور اس کے موٹے موٹے ہونٹ نے دائرہ کی شکل اختیار کر لی۔ بیوی کی ہنسی تیز ہو گئی اور قاسم نے اس کی چشت پٹکتے ہوئے خود ہی شروع کر دی، مگر یہ ہنسی نہیں تھی بلکہ جلے کٹے انداز میں بیوی کی ہنسی کی نقل تھی۔ پھر یک اپنی ہی میں بریک لگا اور دھاڑا، کیوں ہنسی ہو؟ کیا میرے ماتھے پر دم نکل آئی ہے؟ بیوی نے سوچا ہنسی پر زور نہیں تھا بلکہ اب کھایا پیا حرام ہو جائے گا، لہذا اس نے بڑی چالاکی سے سچویشن ہینڈل کی۔ جب میں خوش ہوتی ہوں تو مجھے ہنسی آ جاتی ہے۔ ہائے یہ کیسی خوشی؟ بڑی آئی خوش ہونے والی، قاسم ہاتھ نیچے کر کے بولا۔ میں تمہیں دیکھ کر خوش ہوتی ہوں۔ کیوں؟ اس وقت تم بڑے اچھے لگ رہے تھے، میں نے کسی فلم میں تمہارا ہی جیسا ایک بادشاہ دیکھا تھا جو بالکل تمہارے ہی جیسے انداز میں اونٹ کی ران چبا رہا تھا۔ اونٹ کی ران؟ قاسم نے حیرت سے کہا، پھر تھوڑی سی حقیقی قسم کی ہی کے بعد، اماں کیوں مذاق کرتی ہو؟ اونٹ کی ران؟ ہی، بیوی خوش ہو کر اس کی طرح اس کا موڈ اچانک بالکل ٹھیک ہو گیا، بس بھٹکنے والی ذہنی روح ٹھہر رہی ہے۔ اونٹ کی ران، کیونکہ وہ بہت بڑا بادشاہ تھا، یہ یاد نہیں کہ چنگیز خان تھا یا ہلاکو، یا تم بہت بڑے احمق ہو۔ مجھ سے بھی ایک بار ایک فلم ڈائریکٹر نے یہی کہا تھا، وہ چاہتا تھا کہ میں اس کی فلم میں چنگیز خان بن جاؤں، مگر ابا جان، ارے باپ رے، کیا ہوتا اگر میں اس سالے کی بات مان لیتا؟ بیوی خوش ہو کر اچانک قاسم کے ذہن نے پھر کلابازی کھائی اور اسے ریڈی سیکرٹری یاد آ گئی، مگر وہ سوچنے لگا کہ بات کس طرح شروع کی جائے۔ آخر کسانی سی مسکراہٹ کے ساتھ بولا، میں بڑا آدمی نہیں ہوں۔ ارے یہ تم آج کیسی بہکی باتیں کر رہے ہو؟ تم ہر اعتبار سے بڑے آدمی ہو، شہر میں کوئی تمہارا مقابلہ نہیں کر سکتا۔ نہیں، میں بالکل گھٹیا معلوم ہوتا ہوں۔ کیوں؟ اس کی بیوی نے شاید سچ مچ حیرت ہوئی۔ ارے اور کیا، قاسم مدہ سی آواز میں بولا، میری سیکرٹری لڑکی کہاں ہے؟ کیا؟ بیوی نے استفہامی انداز میں پلکیں جھپکائی۔ لیڈی سیکرٹری؟ یہ سالی زبان لڑکھاتی ہے لڑکھاتی ہے۔ اوہو، بیوی نے ایک طویل سانس لی اور کچھ سوچ میں پڑ گئی، پھر یک بیک مسکراہ کر بولی، یہ کون سی بڑی بات ہے؟ رکھ لو ایک لیڈی سیکرٹری۔ کیا؟ قاسم بھاڑ سا منہ بھاڑ کر رہ گیا، اسے اپنے کانوں پہ یقین نہیں آ رہا تھا۔ ہاں ہاں، مجھے کوئی اعتراض نہ ہوگا اگر تم لیڈی سیکرٹری رکھنے کے بعد خود کو بڑا آدمی سمجھ سکو تو ضرور رکھ لو، تمہاری خوشی میں ہی میری خوشی ہے۔ اما اے، کہیں تم مذاق تو نہیں کر رہی؟ قاسم کی جھپی ہوئی عورت کے ہنسی کے ساتھ انداز میں مسکرائے، نہیں نہیں سچ مچ، میں سنجیدگی سے کہہ رہی ہوں۔ ابا جان، ارے ہٹو بھائی، انہیں پتا کیسے چلے گا؟ کبھی کبھی آتے تو رہتے ہیں، اگر نظر پڑ گئی تو وہ مجھے فون پر اطلاع دیے بغیر کبھی نہیں آتے۔ جب وہ آئیں گے تو اگر تم گھر پر ہوئے تو میں اسے کہیں چھپا دوں گی۔ قاسم نے ایک بار پھر اسے آنکھیں پھاڑ کر دیکھا، لیکن وہ بستور سنجیدہ رہی اور قاسم کو اس کی آنکھوں میں خلوص کے علاوہ اور کچھ نظر نہیں آیا۔ اور پھر اسے مکاری کی سوجی ادھر ادھر کی ہمناک باتیں سوچ سوچ کر نتے پھلانے لگا، ناک سسراہٹ ہو کر ہونے لگی تھی، لیکن آنسو کم وقت تھے کہ نکلنے کا نام نہیں لے لیتے تھے۔ آخر بیزار وقت دو موٹے موٹے قطرے اس کی پلکوں میں لرز گئے، گالوں پر بہت چلے۔ یہ کیا، تم رونے کیوں لگے؟ بیوی نے گھبراہٹ کی ایکٹنگ کی۔ کچھ نہیں، قاسم بھرائی ہوئی آواز میں بولا۔ ارے واہ، روئے تمہارے دشمن، کیا میری ذات سے تمہیں کوئی تکلیف پہنچی ہے؟ لیجا ایسا ہمدرانہ تھا کہ سچ مچ قاسم کا دل بھر آیا اور وہ پھوٹ پڑا۔ ارے نہیں، بیوی جھپاک سے کھڑی ہو گئی، مگر اس بار اس نے ہنسی روکنے کی کمال ہی کر دیا۔ حقیقت تو یہ تھی کہ وہ دیدہ دانستہ اس کے چہرے سے نظریں ہٹائے ہوئے تھی، ورنہ ہنسی بھلا وہ کیسے روکتی اگر چہرے پہ نظر پڑ جاتی۔ نہیں، قاسم ہشکیاں لیتا ہوا بولا، تم سے کیا تکلیف پہنچے گی مجھے؟ یہاں تک کہہ کر وہ خاموش ہو گیا اور سوچنے لگا کہ اب اسے کیا کرنا چاہیے، لیکن اس نے اپنے آخری الفاظ تم تو ذہن میں ہی رکھے تھے، کہیں جملہ بے ربط نہ ہو جائے تو तुम तो फरिश्ता हो, कासिम ने सोचा, मगर फरिश्ता तो मर्द होता है। ये साली ठहरी औरत, फिर क्या कहा जाए। ओहो, खूब जल्दी से बोला, तुमसे क्या तकलीफ पहुंचेगी, तुम तो फरिश्ते की जो रूप हो। बीवी के पेट में कैकों का भूचाल बचा दिया और वो बुखलाए हुए लहजे में बोली, ओ अब चुप भी हो रहो, मत रो, ठहरो मैं पानी लाऊं। वो झपटी हुई डाइनिंग रूम से बाहर आ गई और गड़ाप से दूसरे कमरे में चली गई। फिर जो इसने पेट दबाए हुए फर्श पर मचर मचर कर हंसना शुरू किया, तो आवाज बुलंद ना होने की कोशिश ही इसके सिलसिले में इसका ध्यान दूसरी तरफ भट सका और पेट के दर्द से भी निजात मिली। इसके बाद वो उठ ही रही थी कि कासिम की आवाज आई, अरे पानी तो यहीं है, मैं भी पी लेता हूँ, आ जाओ। फिर वो बहुत ज्यादा संजीदा बनकर डाइनिंग हॉल में दाखिल हुई। यहाँ कासिम एक तरफ मुंह लटकाए चेहरे पे पानी के छींटे दे रहा था। वो खामोशी बैठी रही और कासिम फिर रान धरने में मशगूल हो गया, लेकिन अब इसे ताव आने लगा अपने रोने पर के इसकी वजह से खामखा इसकी गुफ्तगू का सिलसिला खत्म हो गया। बीवी कुछ देर खामोश रही, फिर बोली, तुम अपना दिल थोड़ा ना करो, किसी अच्छे अखबार में लेडी सेक्रेटरी के लिए इश्तेहार दे दो। इश्तेहार? अरे बाप रे, कासिम उछल पड़ा, वो क्यों? अरे अब्बा जान ने देख लिया तो? तुम भी यूं ही? अरे अब्बा जान को पता कैसे चलेगा, सुनो मैंने एक तरकीब सोची है, असलम भाई जान आजकल बाहर गए हुए हैं, इन्हें क्या पता इश्तेहार दे देते हैं, भाभी को मैं समझा लूंगी और हम दोनों वहीं चलकर इंटरव्यू ले लेंगे। कासिम, बड़ी ग्रेट हो, ऐसी बीवी की मैं कदर नहीं करता, लाना थे मुझ पर। कासिम ने झुककर पैरों से दोनों चप्पलें निकाली और इनसे अपना सर पीटने लगा। अरे अरे ये क्या, बीवी को बेसाख्ता हंसी आ गई, मैं इसी काबिल हूँ, कासिम ने कहा और चप्पलों से बस्तूर सर पटकता रहा। ये सिलसिला शायद घंटों खत्म ना होता मगर बीवी ने हाथ पकड़ लिए, चप्पलें फेंकी और बयाज छोड़ दी। कासिम इस वक्त कुर्बान जाऊं की तस्वीर बना हुआ था। तो फिर मैं मजबूर बनाऊं? बीवी ने कहा। हाँ जरूर जरूर, या अल्लाह इनका साया मेरे सर पर हमेशा कायम रखिएगा, कासिम ने हाथ हिलाकर दुआ की। वो फिर मुंह दबा कर कमरे से निकल भागी और तकरीबन 10 मिनट बाद आई और एक कागज का एक टुकड़ा कासिम के हाथ में थमा दिया। वो मजे ले लेकर पढ़ने लगा। जरूरत है एक जहीन और चुस्त चालाक लेडी सेक्रेटरी की, उम्र 20 और 30 के दरमियान होनी चाहिए, योशिन को तरजीह दी जाएगी, तनख्वाह का मसला बिल मशाफा के तय किया जाता है, मंतजर पते पे कल शाम 4 बजे मिले। इसने पर्चा मेज पर रख दिया और बीवी को हैरत नजरों से तरफ देखने लगा। तो फिर इसमें छुपने के लिए भेज दूं? बीवी ने पूछा। जरूर, तुम्हारे कैसे पूजा करूं, तुम कितनी अच्छी हो। जंक्शन सेक्रेटरी, अरे मैं तो बहुत बड़ा आदमी हो जाऊंगा और मैं देखकर कितनी खुश होंगी, बीवी ने कहा। फिर कासिम को सकता सा हो गया, इसकी समझ में नहीं आ रहा था कि इन्हें गैर मुतवक्का अनायत को क्या समझा जाए, ये सब क्या हो रहा था, इसकी बीवी इतनी रहमदिल क्यों साबित हो रही थी। अच्छा मैं इसे अखबार के दफ्तर में भिजवाने जा रही हूँ, इसने पर्चा उठाते हुए कहा, लेकिन कासिम बेहिस हरकत बैठा रहा, इसकी पलकें तक नहीं झपकी रही थी। वो सीधी अपने कमरे में आई और दूसरा इश्तेहार लिखने लगी। जरूरत है कि इंतहाई दर्जे से बेकार लेडी सेक्रेटरी की उम्र 50 से हरगिज कम ना हो, देसी ईसाई खातून को तरजीह दी जाएगी, तनख्वाह माकूल है, मंजिल पते पे कल शाम 4 बजे बिला मुशाफा गुफ्तगू की जाएगी। छुटने के बाद एक बार फिर इस पर हंसी का दौरा पड़ गया। दूसरे दिन इश्तेहार शहर के सबसे ज्यादा मकबूल रोजनामे में शाया हो गया, लेकिन बीवी ने कासिम को इसकी हवा भी लगने ना दी, बल्कि इसे घर से बाहर ही कदम नहीं निकालने दिया और कुछ ही इतनी ज्यादा मेहरबान हो गई कि कासिम उलझन में पड़ गया। उलझन में भी इसकी ही थी, अब लेडी सेक्रेटरी रखे ना रखे, जब बीवी ही इतना ख्याल करने लगी है तो लेडी सेक्रेटरी की क्या जरूरत है। फिर सोचा चलो पड़ी ही रहेगी, क्या बुरा है, पता नहीं फिर कब इस गिलहरी का दिमाग सहम जाए। शाम को वो इसे साथ लेकर अपने असलम भाई के बंगले पे जा पहुंची। इसने इसका इंतजाम पहले ही कर लिया था, उम्मीदवार किसी ऐसी जगह बिठाई जाए जहां इन पर कासिम की नजर ना पड़े। फिर इसे एक कमरे में लाई, यहाँ इन दोनों के अलावा और कोई नहीं था। देखो तुम बिल्कुल ना बोलना, बीवी ने इससे कहा, बस जो पसंद आ जाए इसे देखकर सर हिला देना, तब बाद मामलात में तय कर लूंगी। हाय मैं तुम पर कुर्बान जाऊं, अब मैं तुम्हारे जी नहीं जलाऊंगा कासिम। अल्लाह सबको ऐसी ही फर्स्ट क्लास बेगम अता करे। मैं 1300 का ही अदा करता हूँ। कासिम ने छत की तरफ हाथ जोड़े। एक मुलाजमा उम्मीदवार की फहरिस्त लाई, ये तादाद में 6 थी। कासिम ने इनके नाम देखे और बुरा सा मुंह बनाया। अरे ये तो सभी मिसेज हैं, मगर नहीं, एक है मिस बहू। ये क्या, देखो तो लिखा है मिस जो। कासिम ने इस तरह अपना सीना थाम लिया जैसे किसी बिलडोजर ने टक्कर मारी हो। मिसेस सलीमा खान, बीवी ने उम्मीदवार के नाम का ऐलान किया और मुलाजमा बाहर चली गई। थोड़ी देर बाद एक औरत दाखिल हुई, बहुत जोर से नफी में सर हिलाने लगा, लेकिन इसकी बीवी ने इससे कुछ सवाल पूछे बाहर जाकर इंतजार करने को कहा। सब बूढ़ी औरतें आईं, ऐलान ही 50 साल की औरतों के लिए था। चौथी औरत बाहर जाते ही कासिम की बीवी को पांचवे नाम का ऐलान करने से रोकता हुआ बोला, बेगम ये क्या किस्सा है, अम्मा सभी बूढ़ी हैं, मैं क्या बताऊं, मुझे तो खुद ही उलझन हो रही है। मगर नहीं, देखो इनमें से एक मिस जी है। अम्मा तुमने साफ लिख दिया था कि 20 साल की होनी चाहिए। कासिम आंखें निकालकर बोला, यही तो गलती हुई कि उम्र के मुतालिक कुछ लिखना भूल गई थी। मुझे याद है तुमने लिखा था। गलत याद है, बीवी ने झंझलाट का मुजहरा किया। तो फिर गलत ही होगा, कासिम ने मुर्दा सी आवाज में कहा, क्योंकि अभी भी एक मिस की तवक्को बाकी थी। ढो या वो ढो से इसे कोई सरोकार ना आता। इसने सोचा अगर नाम बुरा होगा तो वो इसे प्यार से रसीली या केटीली वगैरह कैसे कुछ कह लेगा। पांचवी उम्मीदवार आई, वो भी वापस गई। अब बारी थी मिस ढो की। कासिम संभल कर बैठ गया। बीवी ने कहा, अगर ये भी खराब निकली तो सबको भगा दूंगी, दूसरा इश्तिहार दिया जाएगा, मगर तुम खामोश रहना। मिस ढो ने अंदर दाखिल हुई और कासिम गुस्से के मारे उछल पड़ा। इसकी खोपड़ी पे एहतजाजन इतनी शिद्दत से हिल रही थी कि इसका पहाड़ सा जिस्म मंतजर जंजला नजर आने लगा। ये मिस ढो पस्ता का अंदाज और 100% कोयला का फार्म थी। उम्र इसकी भी 40 से 45 साल से कम ना थी। महंगी भी थी, लेकिन आवाज ऐसी थी जैसे किसी उजाड़ वीराने में कोयल कूक कर रही हो। बीवी इससे गुफ्तगु करती रही और कासिम अंगारों के बिस्तर पर लौटता रहा। इस औरत को वीरान सी मुस्कुराहट जहर लग रही थी। मुस्कुराहट की वीरानी गालबन महंगेपन की वजह से थी। वक्तन कासिम बोल पड़ा, पहले ये बताओ तुम मेरी तरफ देख रही हो या इनकी तरफ। इसने बीवी की तरफ इशारा किया। मैं तो इस खूबसूरत गुलदान की तरफ देख रही हूँ जनाब, कितना हसीन है, महंगेपन से हसीन है। तुम जाओ, कासिम खड़ा होकर धाड़ा। मिस ढो बुखला कर 2-4 कदम पीछे हट गए। अच्छा अच्छा, बाहर ठहरो, साहब की तबीयत ठीक नहीं है, बीवी जल्दी से बोलिए, मैं अभी आकर फैसला सुनाती हूँ। मिस ढो जल्दी से बाहर निकल गई। ये तुमने क्या किया, बीवी इसकी तरफ देखकर मुड़ी। हाय, कासिम दांत निकालकर और नाक पर शिकने डालकर नीचा होठ दबाता हुआ बोला, फिर क्या कहता, आओ आओ खुशामदीद, मेरी खोपड़ी पर बैठ जाओ। खुदा के लिए आस्था बोले, बीवी ने कहा, मैं इन लोगों को समझा बुझा कर वापिस कर देती हूँ, तुम यहीं बैठे रहो, वरना अगर तुम्हारे मुंह से कुछ उल्टी सीधी बात निकल गई तो असलम भाई जान की बदनामी होगी। ये तमाम कहती फिरेंगी, इसका तो ख्याल रखो, हमने इस इंटरव्यू के लिए दूसरे का घर इस्तेमाल किया है। अच्छा अच्छा, जाओ भागो, कासिम बुरा सा मुंह बनाकर बोला। मालूम नहीं सुबह से किस सूरत हराम का चेहरा देख लिया था, आईना तो नहीं देखा था, बीवी ने घबरा कर पूछा। नहीं नहीं, जाओ खसकाओ सालियों को, मेरा दिल घबरा रहा है जैसे जैसे बहुत से कच्चे करेले चबा लिए हों। इसे एक जोरदार उपकाई आई, इसके बाद वो खांसने लगा। बीवी बाहर जा चुकी थी, कासिम सवालिया निशान बन गया। अरे क्या बताऊं, बड़ा गड़बड़ हो गया, वो हाँफती हुई बोली। क्या हुआ, सब चली गई मगर वो अड़ी हुई है मिस जो। कासिम ने आंखें निकाली, फिर उठता हुआ बोला, मार डालूंगा साली को। अड़ क्यों गई है, क्या मैं इसके बाप का नौकर हूँ। हाँ आए हाय, मिजाज मिजाज ही नहीं मिलते, जरा हसीन हसीन होती तो ना जाने क्या होता। वो क्यों मुस्कुराती? कासिम ने जले कटे अंदाज में इसकी मुस्कुराहट की नकल उतारने की कोशिश की और खुद कार्टून बन के रह गया। बीवी ऐसे मौके पे हमेशा इधर उधर देखने लगती, वरने इसकी हंसी मौत भी ना रोक सकती थी। मरने के बाद भी दांत निकलते नजर आते। तुम समझे नहीं, इससे तो अब हो मालूम होने लगा है। मैं कहती हूँ चुपचाप इसे एक आध माह के लिए रख लेते हैं, फिर कोई इल्जाम लगाकर पत्ता काट देंगे, बीवी ने कहा। मगर क्यों रख लें, इसकी तो ऐसी की तैसी, आखिर तुम डरती क्यों हो? एक घूसा पड़ेगा तो रह जाएगी। उफ हो, वो चचा जान को जानती है, तुम्हें भी पहचानती है, धमकियां देती है, कहती है मैं आसिफ साहब को बता दूंगी के साहबजादे इस तरह लड़कियों को क्यों बुलाते हैं। अरे बाप रे, कासिम बेसुध होकर कुर्सी में गिर गया, वो बुरी तरह हाँफ रहा था। फिर बोलो क्या कहते हो, रख लो एक माह के लिए? रख लो, कासिम ने फंसी हुई आवाज में कहा और दोनों हाथों से मुंह छुपाकर हाँफने लगा। पुरसरार औरत। कर्नल फरीदी और कैप्टन हमीद डाइनिंग रूम में शाम की चाय पी रहे थे। हमीद खामोश था, बस यूं ही, कोई खास वजह नहीं थी। कप्तान एक मुलाजिम अंदर आया और एक विजिटिंग कार्ड मेज पर फरीदी के सामने रख दिया। हमीद ने सर उठाकर नाम पढ़ा और बुरा सा मुंह बनाकर बड़बड़ाया, वही फिर मिस डो, अगर ये मिस डो के आगे पीछे कुछ लगा लिया तो क्या हर्ज होगा? मिस डो, मेरे खुदा, आखिर ये क्यों आती है आपके पास? मालूम करने की कोशिश करो, आप नहीं बताएंगे? हरगिज नहीं। वैसे तुम्हें इजाजत है कि हमारी गुफ्तगू सुन सको? इसकी मुस्कुराहट से मुझे लाज है, जरूरत हो या ना, मुस्कुराएगी जरूर, बल्कि मेरा ख्याल है तो ये है कि वो तन्हाई में भी मुस्कुराती रहती होगी। मुलाजिम पहले ही जा चुका था। फ्रीजी ने खाली कप आगे खिसकाकर सुलगा सुलगाया। तो क्या आप मुझे आपकी सुराग रसानी करनी पड़ेगी? हमीद ने कहा। हाँ, अब तुम्हारी ट्रेनिंग के लिए सिर्फ यही एक तरीका रह गया है, बस ये समझ लो कि आज से मेरा तरीकाकार कतई बदल गया है। मैं जानता हूँ, तुम्हें अच्छी तरह जानता हूँ, तुम्हारी सलाहित इसी तरह बर कर लाएंगी। मसलन मालूम करो कि मिस डो क्या चाहती हैं। आपको तो मालूम ही है, फिर मैं क्यों झक मारूं? खैर चलो, तुम हमारी गुफ्तगू सुनकर अंदाजा लगाने की कोशिश करना। मैं सोच रहा हूँ कहीं अब अंदाजा भी मुझे ही लगाना पड़ेगा, अभी तक तो मैं आपको सेट करता रहा और ये मेरा दिल ही जानता है कि मुझ पर क्या गुजरी, लेकिन अब ये तरीकेकार कम से कम एक हफ्ता तो लेट कर गौर करना पड़ेगा। तरीकेकार बदलने का मकसद क्या हो सकता है? मकसद ये कि मैं कुछ दिन दूसरा काम देखना चाहता हूँ। कामों की नौयत क्या होगी? बकवास मत करो और उठो, हमीद ने पैर सुलगाते हुए उठने का इरादा किया। फरीदी इस कमरे से जा चुका था, पैर सुलगा कर वो भी डाइनिंग रूम की तरफ रवाना हो गया। मिस डो सोफे पे बरजमान थी और फरीदी शायद हमीद का मुंतजर था। हमीद के पहुंचते ही इसने मिस डो की तरफ देखकर कहा, हाँ तो आपका इंटरव्यू में गई थी? मिस डो के होठों पे मुस्कुराहट फैल गई। फिर इसने कहा, जी हाँ, और वो मेरे लिए एक बिल्कुल नया तजुर्बा था। वैसे मैं दर्जनों इंटरव्यूज में जा चुकी हूँ, दो चार हुई हूँ, लेकिन अपनी नौयत के अनोखा था। मेरी समझ में नहीं आता था कि किस मुसीबत में गिरफ्तार हो गई। खैर, मुसीबत का अंदाजा भी नहीं हो सकता, आप फिलहाल इस इंटरव्यू के मुतालिक बताइए। गालबन वो मियाँ बीवी थे, बीवी जोहासी फुर्तीली और पस्ता का नाजुक अंदाज थी। इसके अलावा बरखिलाफ शोहर साहब पहाड़ से पहाड़ सूरत से परले सरके के अहमक और काहिल मालूम होते थे। जब मैंने इंटरव्यू ले रही थी इस वक्त न जाने वो इन्हें गुस्सा आ गया और सच पूछे जनाब मैं दहल कर रह गई थी, बस खामखा उठे और डांट कर बाहर निकल जाओ। इसके अलावा बाद में बेगम साहिबा तशरीफ लाई, दूसरी पांच औरतों को रुख्सत कर दिया, मुझसे फरमाने लगी मकूल तनख्वाह मिलेगी, हर तरह आराम रहेगा, लेकिन साहब तुम्हें अलग करना चाहेंगे, हो सकता है अभी बाहर निकले और गरजने बरसने लगे, लेकिन तुम घबराना मत और फौरन कह देना कि मैं आपको पहचानती हूँ और आपके बाप को भी जानती हूँ। किताब जासूसी दुनिया जिल्द नंबर 26, नावल नंबर 80, सैकड़ों हम शक्ल का पार्ट नंबर 1 इख्तिताम पजीर हुआ। बकिया हिस्सा पार्ट टू में समाप्त फरमाएं।